Ya Ali Madad, Al-Wise Abu Ali, Wise number 3.
13th of October 1998, Wise at Upanja Jamaat Sonal of Dar es Salaam. آج ٹورنٹو کی مولانا حضرت امام جی مسافری کے فرمانوں کے اوپر تھوڑا سا جسٹ نکال کے آپ کے سامنے رجوع کرتا ہوں. 16 تاریخ کو اگست کی 16 تاریخ کو مولانا حضرت امام ٹورنٹو آئے تھے اور مولانا حضرت امام ٹورنٹو میں 4 دن رہے. 2 دن فرمان کیے, باقی کا کام خاص کرتے رہے. پہلا دن مولانا حضرت امام جب آئے تو صبح بھی آئے, دوپہر کو بھی آئے. اس کی وجہ یہ تھی ٹورنٹو کے اندر 38,000 آدمی انفیکشن ہوئے, 38,000. اور ایسی کوئی ایک جگہ یا ایک ایسا ہال نہ تھا کہ جس کے اندر 40,000 آدمی بیٹھ سکے, تو اس کے لیے ڈیوائز کیا گیا 2 بیٹھکوں کے اندر, اور امام نے دونوں جگہ جدے جدے فرمان کیے. دونوں کے تو فرمان بہت لمبے ہیں, میں اس کے اوپر صرف ایک جسٹ نکال کے جو یہاں کی جماعت کو اور ساری دنیا کے اس معنی کو لاگو پڑے وہی اس کے اوپر آج بولوں گا, وغیرہ صرف ٹورنٹو کے فرمان دے دیں تو 5-6 دن اس کے فرمانوں کے اوپر واعظیں ہو سکتی ہیں. پہلے دن جب حضرت امام آئے, مولانا حضرت امام کے حضور کے اندر اس وقت 20,000 آدمی بیٹھے تھے. صبح 10:15 مولانا حضرت امام تشریف لائے اور اس وقت جو گنان پڑھا گیا, میں وہی گنان کا پاٹ آپ کے سامنے رجوع کرتا ہوں. ہے جی دھن دھن امام زمان نے جو فرمان کیے ان فرمانوں کے جسٹ میں سے ایک چھوٹا سا پیسج ہے, ہم نے تلوار پڑھ لی ہے, اس کے لیے میں دوبارہ نہیں پڑھا تھا. ڈو ناٹ انڈلج ان سوشل پریکٹس, this is damaging to your health, to your family, to your future. These practices are undesirable. They are proven medically to be completely detrimental to good health and long life. There are risks enough in life without adding to them. Therefore, have the wisdom to say no. Have the wisdom to say no. And that wisdom is existential. That wisdom is looking after the self, the individual oneself. Secondly, keep in mind that establishing yourself in the Western world means also looking to a distant form of family life, but not forgetting that parents and grandparents age. They become lonely. They can become sad. They can become unhappy. And while there are pressures from the economic life of the Western world, love and affection for the aged and concern of them in part of the ethics of the tariqa. It is written, clearly for those who wish to see it. Therefore, I request that the younger generation keep this in mind. Difficult though it may be, it is nonetheless a matter of concern to me as the Jamaat established itself in the Western world. Namina, is Parman ke andar, Malana Azad Imam mein, वेस्टर्न वर्ल्ड की जो जमातें हैं, यूरोप है, अमेरिका है, कनाडा है, मोहल्ला में वहाँ की रहनी सहनी, वहाँ की लाइफ, वहाँ का स्टाइल, वहाँ की सोसाइटी, उसका ख्याल करके फरमान किया है और वो हमारा मालिक है, हमारा माँ बाप है, हमारा इमाम है। उसको हमारे दुखों का दुख होता है, हमारी तकलीफों से उसको भी तकलीफ होती है। मोहल्ला ने यहाँ इशारा किया है शराब के ऊपर, तमाकू के ऊपर, ड्रग्स के ऊपर, जुगाड़ वगैरह के ऊपर और वो चीज़ें कि जो चीज़ें वेस्टर्न सोसाइटी के अंदर बहुत ज़्यादा चालू हैं, जारी हैं। अनफॉर्चुनेटली कम नसीबी से ये हैबिट सारी दुनिया के अंदर मौजूद है। इसके ऊपर मौलाना हज़रत इमाम ने बहुत से फरमान भी किए, इमाम सुल्तान महमूद शाह ने भी फरमान किए। मुझे याद आता है 1958 के अंदर मौलाना हज़रत इमाम सारे ईस्ट अफ्रीका के अंदर जमात की विजिट्स कर रहे थे। उस वक्त मौलाना हज़रत इमाम जब कबगरा पहुंचे तो मौलाना हज़रत इमाम छाता देते थे लोगों को उस जमाने के अंदर। ये छाता हमारी उन तीन रिवायात की वजह से थे कि जिनको हम कांकन कांगो छात्र कहते हैं। मौलाना हज़रत इमाम की बैत जो कि हो चुकी थी लेकिन फिर भी यह डिवाइसिफिकेशन था। एक आदमी मौला के हुजूर में आया। अब उस आदमी को ख्याल नहीं रहा इस बात के लिए कि उसे मौला के हुजूर में जाना है। वो बाहर निकल के सिगरेट पी के आया और 10 मिनट के अंदर वो इमाम के हुजूर में छांटे के लिए खड़ा हुआ। सारे उसके कपड़े गंध से यानी इसकी बदबू से भरे हुए थे। मौलाना हज़रत इमाम ऐसा जरा पीछे हट गए। अब ने उसको छांटा नहीं दिया। माइक के ऊपर आके मौलाना सिगरेट के ऊपर फरमान किया। वो आदमी शर्मिंदा बहुत हुआ लेकिन साहब ने छांटा नहीं दिया। और फिर सारी जगह जिधर जिधर भी साथ गए साहब ने सिगरेट के ऊपर फरमान किए और अच्छे तरीके से यानी नरमास के साथ कहा कि अगर कोई आदमी 5 शिलिंग की नोट लेके जला देवे हर रोज तो तुम उसको क्या समझोगे। एक आदमी रोज अगर सिगरेट पीता होवे एक या दो पैकेट में 40 सिगरेट होते हैं तो मैं तो फरमाया वो अपनी उम्र के 40 बरस तक पहुंचते पहुंचते कितना निकोटीन अपने अंदर जमा कर लेता है। فرمایا اس سے اس کی ہیلتھ بھی خراب ہوتی ہے اور اس کی عمر کم ہوتی ہے. مولانا امام سلطان محمد شاہ صاحب جب یہاں دار السلام کے اندر چھ مسافر 1948 تھے, یہی جگہ جو آج یہ اتانا کا جمع کھانا کھڑا ہے, یہاں مولا کا یہ منڈپ باندھا گیا اور یہ جدھر اس وقت ٹاور ہے, اس ٹاور کی جگہ کے اوپر مولانا حضر امام کے بیٹھنے کا تخت رکھا گیا. اور یہ وہی جگہ ہے کہ جہاں 1946 کے اندر امام سلطان محمد شاہ کی دامن جبری کلا دیدی ہوئی اور وہ جو کلا دیدی کا کانٹا اور تخت نیچے جمع خانے کے نیچے پڑا ہے وہ یہاں تھا جدھر آپ یہ ادھر کلاک ٹاور کھڑا ہے. 48 میں مولانا سلطان محمد شاہ رات کو 10 بجے ایک دن آئے. اس دن ٹھنڈی کافی تھی, رات کو اگست کا مہینہ تھا. مولا نے فرمایا کہ جب انسان پیدا ہوتا ہے تو خدا تعالیٰ اس کو ایک عمر دیتا ہے, کسی کو 40, کسی کو 50, کسی کو 100. مولا فرمایا خدا اس کی عمر لکھی کرتا ہے. وہ آدمی خدا تعالیٰ سے ملی ہوئی عمر میں سے 5 برس سے لے کے 20 برس تک گھٹا دیتا ہے. کیوں گھٹاتا ہے؟ سگریٹ اور شراب پی کے اپنی عمر کے اتنے برس میں گھٹا دیتا ہے. خدا تو نے اس کی رحمت کر کے کسی کو 80 برس کی عمر دی, اور اگر وہ 40 سگریٹ روز پیے 40 برس تک تو ڈیفینیٹلی وہ 15-20 برس پہلے مر جائے. حضرت امام نے اس فرمان میں کہا کہ یہ ایک اسٹیبلشڈ فیکٹ ہو گیا ہے کہ آپ نے یہاں نام نہیں دیا تمباکو کا یا شراب کا, لیکن فرمایا کہ جو ادھر کی سوشل ہیبٹس ہیں ان سوشل ہیبٹس کے اندر یہ خرابیاں ہیں کہ تمہاری ہیلتھ خراب ہوتی ہے, تمہاری عمر گھٹ جاتی ہے. شکر الحمدللہ یہ ہے کہ اس وقت ساری دنیا میں کینیڈا ایسے ملک ہے کہ جو سگریٹ کے پیچھے اسموکنگ کے پیچھے پڑا ہوا ہے. میں نے آپ کو کہا بھی ہے, آپ جانتے بھی ہیں, کل کے فرمان سناتے وقت میں نے جماعت میں عرض کی تھی کہ آج دنیا کا سب سے بڑا دیش کینیڈا ہے کہ جو ایک کنارے سے دوسرے کنارے تک آپ جاؤ تو 8,000 کلو میٹر ہے. آج کینیڈا کی اس تمام بستی کے اندر, ٹرینوں کے اندر, بسوں کے اندر, مالز کے اندر, ایئر فلائٹس کے اندر, اسکولوں کے باہر اندر, اور وہ تمام پبلک پلیسز وہاں جو موجود ہیں ان میں سگریٹ پینا, اسموکنگ پینا منع ہے. انٹرنل فلائٹس جو ہیں ایئر کینیڈا کی یا کینیڈین ایئر لائنس کی یا جتنی باہر کی بھی ایئر لائنس ہیں, کینیڈا کے اندر تمام فلائٹس کے اندر سگریٹ منع ہے. کینیڈین گورنمنٹ نے یہ بل پاس کیا ہوا ہے کہ بائی سن 2000 یعنی 8 برس نیکسٹ باقی ہیں, اس کے اندر سارے کینیڈا کے اندر اسموکنگ نہیں رہے گی اور اسموکنگ کمپنیاں جو ہیں یعنی سگریٹ بنانے والی ہیں وہ بند ہو رہی ہیں. اور ان کو کہہ بھی دیا گیا ہے کہ ان کو 2000 سن کے بعد لائسنس نہیں دیا جائے گا. کینیڈا الحمدللہ بہت کلین اور صاف ہو رہا ہے. مولانا حضرت امام نے جو اشارہ کیا ہے یہ ساری دنیا کے اس بائیوں کو لاگو ہوتا ہے کہ ان خراب ہیبٹس کے اندر ہم کو نہیں پڑنا چاہیے. کم نصیبی یہ ہے, کیا کہوں دینداروں, کل مجھ کو ایک آدمی درخانے کے اندر واز کرنے کے بعد ملا, یالی کرنے آیا اور وہ سگریٹ پیا ہوا تھا, اس کے بدن میں سے باہر آتی تھی. باہر نکل کے میں نے اس کو کہا کیا کرتے ہو تم, جمع خانے آؤ تو خوشبو لگا کے آؤ, تم سگریٹ کا دھواں لگا کے ادھر آتے ہو خوشبو کی جگہ. ایسا بھی دیکھا گیا ہے کہ بعض آدمی شراب پی کے جمع خانے آتے ہیں. اب ان لوگوں کا حال کیا ہوگا وہ تو مولا جانتا ہے, اور جب وہ گزر جائیں گے تو وہ جانیں گے اس وقت. لیکن یہ تمام بدیاں ہمارے روح اور آتما کے, ہمارے جیو کے لیے, ہماری آخرت کے لیے, ہمارے ایمان کے لیے, ہمارے بھیجے کے لیے, ہماری زندگی کے لیے خراب ہے. ہم جب پیدا ہوتے ہیں تو فوراً ہمارے ماں باپ ہوتے ہیں, ہمارے بھائی بہن ہوتے ہیں. اگر بھائی بہن نہیں ہوتے, کیونکہ کوئی آدمی پہلا بچہ ہوتا ہے تو اس کے بھائی بہن نہیں ہوتے لیکن بعد میں ہوتے ہیں. میرا کہنے کا مقصد یہ ہے کہ ہم دنیا کے اندر اکیلے نہیں ہیں, ہم کسی کے ساتھ لگے ہوئے ہیں, ہماری لائف کے اندر کسی کا اور کا بھی شیئر ہے. माँ कहा, बाप कहा, बहन कहा, भाई कहा, बच्चों कहा, मियाँ कहा, बीवी कहा, और फिर हमारे मामे चाचे होते हैं, ये सब हम एक दूसरे के साथ कनेक्टेड हैं। हमारी लाइफ, हमारी जिंदगी के अंदर इन लोगों का हाथ है। अब वो आदमी जो शराब पीता है, सिगरेट पीता है, और वो अपनी जिंदगी को खराब करता है, हेल्थ को खराब करता है, तो हकीकत में वो अपनी बीवी के, अपने माँ बाप, अपने बच्चों के उस हक को खराब करता है कि जो उसकी लाइफ के अंदर है। उसका कोई हक नहीं कि वो अपनी कंप्लीट लाइफ को 100% आर्बिट्रेरीली उसको बर्बाद कर देने। ऐसे बहुत से किस्से देखे गए कि जवानी के अंदर खराब आदतों की वजह से जब कुछ गुजर जाता है तो बीवी बच्चे दुखी हो जाते हैं, और हकीकत में इसका गुनाह उस आदमी के सिर से ऊपर पड़ता है। तो मौलाना हजरत इमाम ने ये इशारा आहिस्ता से किया है, लेकिन अब ये मिशनरियों का फर्ज हो गया है कि जमातों को इसको डिटेल के साथ समझाया जाए कि ये चीजें गुनाह हैं, और ये चीजें इंसान को दुनिया के अंदर उसकी जिंदगी खराब करती हैं और आखिरत भी खराब करती हैं। फिर हसन कबीर टीम ने 500 वर्ष पहले तंबाकू और शराब के लिए बहुत से जिक्र किए हैं। मैं आज इसके ऊपर बात करने के लिए खड़ा नहीं हुआ, लेकिन इमाम जमान के फरमान में यह छिपाई इसके लिए कह रहा हूं। मौलाना हजरत इमाम ने एथिक्स के ऊपर बहुत भार दिया इस दफा वहां। एथिक्स का मतलब है हमारे अच्छे आमाल। मौला फरमाया है कि तुम्हारे मजहब के अंदर, हमारे इस्लामी तरीके के अंदर तुम्हारे ऊपर यह फर्ज डाला गया है कि तुम गरीबों की मदद करो, तुम्हारे से जो नीचे पड़े हुए हैं उनकी मदद करो, बूढ़े आदमियों का ख्याल करो, अपने माँ पिता का ख्याल करो, अपने दादा दादी नाना नानी इनका ख्याल करो। ये वो चीजें हैं कि जो मजहब के साथ ताल्लुक रखती हैं। मौला ने यह फरमानों के अंदर कैनेडा ने इसलिए भी कहा कि कैनेडियन इस्लामी जो हैं उनके अंदर यह खराबियां आ गई हैं कि बूढ़े माँ बाप को छोड़ देते हैं, ओल्ड हाउसेज में छोड़ आते हैं, उनकी केयर नहीं करते, और इस तरह से बूढ़े लोनली हो जाते हैं। लोनली होने की वजह से फिर उनके दिमाग खराब हो जाते हैं। धीरे धीरे उधर बहुत से ऐसे हैं कि उनके माता पिता का जो फर्ज था उन्होंने अपनी चौवनी की उम्र में पूरा किया, मेहनत की, कमानी की, बच्चों को पाला, एजुकेशन दी, उनको कपड़े दिए, उनको खेलने का सामान दिए, उनके मनोरंजन के, उनके खुशियों के सब सामान दिए। अब वो खुद बूढ़े हो गए, बच्चे जवान हो गए, और वहां जाके फिर जब वो शादियां होती हैं तो आम तौर पे झगड़े बहुओं के निकलते हैं। जो दूसरी फैमिली में से शादी करके हस्बैंड के घर पे आती हैं, आज दिनदारों 90% कहूं, तब तक भी मैं कुछ बुरा नहीं कर रहा, यानी गलत नहीं कह रहा। हमारी बहुएं उनको अपने हस्बैंड के माँ पिता से बनावट नहीं है। यह चीज यहां भी है, अफ्रीका के अंदर भी है, और किसी हद तक इंडिया पाकिस्तान में भी है, लेकिन कैनेडा की जमात के अंदर यह चीज बहुत बढ़ गई। ऐसे हालात देखे गए हैं कि माँ बीमार पड़ी है और वो एजेड हाउस के अंदर है, उसको देखने तक कई बेटे नहीं जाते, देखने तक नहीं है, जैसे कि वो दुनिया में हयात ही नहीं उनके लिए, मौत से पहले वो मर चुके हैं। बहुत से ऐसे किस्से हैं, और फिर ये किस्से जमात के अंदर आते हैं, काउंसिलों में आते हैं, कविता बोर्ड में आते हैं, मिशनरियों के पास आते हैं, इमाम जमान तक भी पहुंचे हैं। मौलाना हजरिया ने फरमाया कि जिस माँ ने तुम्हें जन्म दिया है, जिस ऊपर मनुष्य का फरमान है, जिस माँ ने तुम्हें जन्म दिया है तुम्हारे ऊपर उसका बहुत हक है। रसूलुल्लाह फरमाया कि जन्नत तुम्हारी माँ के पांव के नीचे है। पांव के नीचे का जन्नत का मतलब यह है कि तुम अपनी माँ की खिदमत करो तो उसकी खिदमत से जो दुआएं देंगी तुम्हें जन्नत मिलेगी। यहां जन्नत से मतलब यही नहीं कि मरने के बाद जन्नत मिलेगी, दुनिया में भी सुख मिलेगा। माँ बाप की दुआएं इस दुनिया के अंदर बहुत काम आती हैं। मैंने अपनी जिंदगी के अंदर बहुत मुसाफरियां की हैं, और आप सब लोग मुझको जानते हैं कि मैं हजारों लोगों को जानता हूं, हजारों कुंडलियां मेरी नजर के सामने हैं, आप में से भी और जो लोग एजुकेट चले गए, अफ्रीका की जमात, इंडिया की जमात, पाकिस्तान की जमात, इनमें से हजारों लोग मेरे पास आए हैं अपना दुख सुख लोने के लिए, और जो कुछ भी मेरे से बन सका, जमात के सेवक के तौर पे, मौलाना हज़रत इमाम कश्मीरी के तौर पे, मैंने उनकी खिदमतें की हैं। और अल्हम्दुलिल्लाह मैंने कभी भी किसी का राज, किसी का भेद, किसी की बातें कभी मैंने जाहिर नहीं की। मेरे सीने के अंदर हजारों ऐसी बातें मौजूद हैं, मैंने कभी एक दूसरे की बातें दूसरे को नहीं कही। अगर बाप ने आके बेटे को यह कुछ कहा है तो मैंने बेटे को कुछ नहीं कहा, और कभी बेटे ने बाप के रूप में कुछ कहा तो मैंने बाप को कुछ नहीं कहा। समझाने के तौर पे मैं एक इनडायरेक्टली बातें कर दूं, लेकिन कभी नहीं किसी को कहता कि तेरा बेटा मेरे पास आया था, तेरा हस्बैंड आया था, तेरी वाइफ आई थी। लेकिन मुझे मालूम है, हमारी जिंदगियों के हालात मुझे पता है। मैंने 40 बरस यहां निकाले हैं दारुसलाम तंजानिया के अंदर, और मैं एक को जानता हूं, हमारे हालात बहुत ऐसे खराब हो जाते हैं। लेकिन मैं जो कहना चाहता था वो ये कहना चाहता हूं, जिस आदमी ने भी अपने माता पिता को दुख दिया है वो जिंदगी भर कभी सुखी नहीं हुआ, मेरी नजर के सामने है, और मैं उनको नामों से जानता हूं। जिसने अपने मां बाप की खिदमतें की हैं दिलदारों, वो आबाद है, वो आबाद है। मां बाप की बददुआ इंसान को किधर तक नहीं रखती। मेरी एक बात में जिक्र है, 50-60 बरस की बात करता हूं, इमाम सुल्तान मोहम्मद शाह दातार के हुजूर के अंदर एक आदमी ने मेहमानी रखी। अल्हम्दुलिल्लाह मैं बात चीजें जमात को कहता हूं तो वह फर्स्ट हैंड होती है, वाला के पास तो आया है पत्रकार, मैं बहुत दुखी हूं। क्या बात है? बोला कुछ अरस की पत्रकार, सुबह से शाम रात तक मैं बैल की तरह काम करता हूं, लेकिन मेरे दो एंड मीट नहीं होते, यानी मेरा खर्चा और मेरी आमदनी मीट नहीं होते, कर्ज में डूबता जाता हूं। मां बाप ने उसको पूछा, तू जो माथे में जाता है, तो कहा सुबह में कभी कभी जाता नहीं हूं, लेकिन दुआ हर वक्त कर लेता हूं, दर्शन भी जितनी बनती दे देता हूं। मां बाप उसको पूछते हैं, तेरे मां बाप जिंदा हैं? कहते नहीं, खुदा में गुजर चुके हैं। मां बाप फरमाया, तुझको क्या लगता है कि तुमने क्या किया? चुप रहा। मां बाप कहते हैं कि अगर तू अपनी मां को दुख दे चुका है तो उससे माफी मांग सके, क्या खुदा में माफी मांग ले? उसका फरमाया, कायमत तक इंतजार करो, मां बाप को दुख देने वाले कभी सुखी नहीं। रसूल अकरम का फरमान है कि बाप की खुशी खुदा की खुशी है, बाप का गुस्सा खुदा का गुस्सा है। रसूल अकरम यह फरमाया कि जन्नत तुम्हारी मां के पांव के नीचे है। यही वो एथिक्स है हमारे इस्लाम के, इस्लामी मजहब के, जिसके ऊपर इमाम जमान जोर देते हैं कि यूनाइटेड फैमिली बहुत जरूरी चीज है मेरे मजहब के अंदर, मेरी जमात में है। दिल मिलते रहो, बूढ़ों का ख्याल रखो। एक मां मां ही जानती है कि उसने अपने बच्चों को किस तरह से उछेरा, ऊपर उठाया, परवरिश की। जवान भूल जाते हैं, माएं कितना दुख उठाती हैं अपने बच्चों को पालने के लिए, वो मां ही जानती है। इसलिए मोमिनों, मौलाना हज़रत इमाम का यह कहना कि तुम अपने पेरेंट्स और ग्रैंड पेरेंट्स का ख्याल करो क्योंकि वो बूढ़े हो रहे हैं, ये इबादत में शामिल है। कुरान शरीफ में 3 जगह अल्लाह ताला ने माता पिता के बाबत में बच्चों को हुक्म किया, ऐसा फरमाया, तेरे मां बाप जब बूढ़े हो जाएं तो उनके सामने ऊंची आवाज से भी मत बोलो, यानी इतना उनका ख्याल रखो, अदब रखो, रिस्पेक्ट रखो कि अपने मां बाप के सामने जोर से बात भी मत करो, आहिस्ता से बात करो, और अगर बात गुस्से भी हो गया है तो छुप रहो, माफी मांगना। कनेडियन लाइफ के अंदर हमारी जमात में यह कमजोरी पैदा हो गई है, और इमाम के हुजूर में बहुत सी ऐसी शिकायतें जाती हैं। तो यह चीज हमको रूहानियत के अंदर खराबी पैदा करती है, कमजोर कर देती है। शराब, तंबाकू, ड्रग वगैरह और दूसरी बदियां बुराइयां, माँ बाप की परवाह न करना, बच्चों की परवाह न करना, ये वो चीजें हैं कि जो हमारे मजहब के खिलाफ है। मजहब हमको अच्छा इंसान बनाता है, मजहब हमारे अंदर खूबियां पैदा करता है, मजहब हमारे अंदर बदियां बुराइयां निकाल के क्लीनलीनेस पैदा करता है। मजहब एक डिसिप्लिन है, मजहब एक नूर की तरह है कि जो हमारे दिल के अंधेरों को दूर कर देता है। मजहब से सुख शांति मिलती है, मजहब से इंसान को कंफर्ट मिलता है, मजहब से इंसान को संतोष मिलता है, आधी रोटी मिलती है तो भी वो सुखी होता है, क्योंकि उसने बदियां बुराइयां करके अपने दिल का अंधेरा नहीं भड़ाया है, उसने नेकियां करके मेहनत करके खुदा को याद करके अपनी रोजी कमाई है, भले वो गरीब है मगर सुखी है। और वो आदमी जो बदमाशी की तरफ और गुनाह की तरफ जाते हैं और इबादत बंदगी से आंखें बंद कर लेते हैं, बेकार उसका ख्याल नहीं करते, तो दिनदारों भले वो मालदार बन जाएंगे मगर उनको सुख नहीं मिलता, उनको आराम और चैन नहीं मिलता, न खाने की फुर्सत है न खाने के अंदर उनका ध्यान है। एक गरीब आदमी नेक है, अच्छा है, मगर मोहताज नहीं, वो बादशाह की तरह है, वो बादशाह की तरह है, उसके दिल के अंदर आराम है, मियां बीवी में प्यार है, मोहब्बत है, बच्चों के साथ प्यार है, मोहब्बत है, भाई बहनों के साथ प्यार है, मोहब्बत है, पड़ोसियों के साथ भी अच्छा सलूक है, जमात के अंदर आता है तो लोग उसको दो बार यादी करते हैं, बात बैठते हैं, बातें करते हैं। वो आदमी इस तरह का जीवन गुजार के जब गुजर जाता है तो उसको लेने के लिए खुदा के आला दर्जे के फरिश्ते आते हैं। इमाम के फरमानों के अंदर जिस आपने यहां किए चार मुलाकातें की, आपने जमात के फरमानों की तो रोटों के अंदर दो दिनों में सुबह भी आए शाम को भी आए, तो मौलाना हजरत इमाम ने इस चीजों को तो बड़ा जोर दिया। और एक जगह मौला ने फरमान किया है कि मैं यंगस्टर्स को रिक्वेस्ट करता हूं कि लुक आफ्टर एंड केयर देयर पेरेंट्स। इमाम को रिक्वेस्ट करने की जरूरत पड़ी, अगर इमाम देखो कितना पोलाइट है, वो हुक्म कर सकता है लेकिन कितने नरम लफ्जों के अंदर कहता है कि आई रिक्वेस्ट यंगस्टर्स टू लुक आफ्टर एंड केयर देयर पेरेंट्स, क्योंकि पेरेंट्स को तर छोड़ दिया गया। बाद जैसे बूढ़े आदमी हैं तो बाहर निकलते हैं, ठंडी वगैरह ना हो गए सूरज निकले तो बाहर जाते हैं, किसी मॉल में बैठे होते हैं, अकेले बैठे होते हैं, या कभी कोई आ गया तो दो चार बातें करते हैं, घर में उनको कोई सुख नहीं और घर में कुछ चीज मांगते हैं तो डांट झपट मिलती है, बेटा भी डांटता है बहू भी डांटती है, और यह चीज फिर उनके पोतरे देखते हैं तो भी डांटते हैं, जरा सा बीमार होता है तो उसको वहां जाके हेल्थ मिनिस्ट्री में अर्जी करके उनको बीमारों की जगह में रखवाते हैं, या किसी को मां को अलग कर देते हैं, बाप को अलग कर देते हैं तो फिर वो गवर्नमेंट के चैरिटेबल हाउसेस के अंदर रहते हैं। ठीक है, मां बाप को 65 वर्ष की उम्र के बाद गवर्नमेंट पैसे देती है उनकी जिंदगी गुजारने के लिए, तो वो कहते हैं अभी तुम अपने पांव पे खड़े हो जाओ, यानी हमारे ऊपर बोझ रूप मत बनो। ये चीजें मजहब के विरुद्ध हैं, मजहब हमको इंसान बनाता है, हमारे अंदर से जानवरपना निकालता है, हमारे अंदर से सेल्फिशपना निकालता है। मजहब हमको, मैंने आपको अर्ज की कि हमारे अच्छी आदतें देता है, क्वालिटीज पैदा करता है, हमारे बिहेवियर, हमारे मैनर्स, हमारी रीत भात, हमारी बोलचाल, हमारा खाना पीना, हमारा कपड़ा लत्ता, हमारा काम काज, हर पहलू हमारी जिंदगी का मजहब उसको क्लीन करता है, शाइन करता है, उसको अच्छा बना देता है। इससे हमारी तंदुरुस्ती भी बढ़ती है, उम्र बढ़ती है, खुशी पैदा होती है, दिल में सुकून रहता है, पीस ऑफ माइंड मिलती है, कंफर्ट रहता है, और दुनिया के जो दुख होते हैं वो हल्के हो जाते हैं। मजहब जैसी कोई चीज दुनिया के अंदर नहीं, और मजहब ये नहीं कि तस्बीहें निकालते रहे और वो तस्बीहों के असर हम पर ना हो गए। कभी हम दुआ पढ़ते हैं تو حضرت امام کیوں ہمیں زور دیتے ہیں کہ تم دعا کے میننگ جانو؟ اس لیے کہ ہم جو پڑھ رہے ہیں وہ ہم کو اپنی زندگی میں لینا چاہیے، خدا تعالیٰ کے اوپر توکل اور وشواس رکھنا چاہیے، اور خدا تعالیٰ کے فرمان کے اوپر عمل کرنا چاہیے. اور ہم جب یہ کہتے ہیں کہ اے خدایا ہم تیری ہی عبادت کرتے ہیں، تیری سے ہی مدد مانگتے ہیں، تو پھر ہم کو کسی اور کا محتاج نہیں ہونا چاہیے. ہم کو دکھ تکلیف آ جائے تو اس کو کہو کہ یہ میری مصیبت آ گئی، یا مولا مجھ کو تھوڑے پیسے کی ضرورت ہے تاکہ میں یہ اچھا کام کر سکوں، تو خدا آپ کو مجھے مستر دے لے. ہم خدا کے پاس اپنی دعا میں یہ کہتے ہیں کہ مولا ہمیں نیک اعمال کی توفیق دے اور اس رستے پہ چلا کہ جس رستے پہ چلنے سے تیری نعمتیں ملے، تیری بخشیشیں ملے، اور اس رستے سے بچاؤ کہ جس رستے کے اوپر چلنے سے تیرا غضب اترے. خدا غضب بھی کرتا ہے. یہ دیکھو صومالیہ، سودان، ایتھیوپیا، اوپر کی رپورٹیں دیکھ کے آنکھوں میں پانی آ جا رہے، لکما اگر منہ میں ہو گئے اور ٹی وی کے اندر صومالیہ کی فلم آ جاوے، یعنی مطلب رپورٹ جو آوے، تو خدا کی قسم یہ منہ کا لکما نیچے نہیں اترتا، حالت میں اٹک جاتا ہے. اے مولا یہ سزائیں لوگوں کو ملتی ہیں، انجر پنجر ڈھیلے پڑے ہیں، زمین پہ پڑے ہیں، ہلنے کی طاقت نہیں، ایک نہیں دو نہیں لاکھوں آدمی مر رہے ہیں، کیا خدا ان کے اوپر ظلم کر رہا ہے؟ انہوں نے گناہ کیے ہیں، اپنی سزائیں بھگتتے ہیں. خدا رحیم ضرور ہے مگر اس کے رحمت پانے کے طریقے ہیں. جب ہم ظلم کرتے ہیں کسی پہ اور اپنے آپ کے اوپر، جب ہم خدا کی نافرمانی کرتے ہیں، جب ہم اس کے بتائے ہوئے طریقے سے دور ہٹ جاتے ہیں، جب ہم سیلفش بن جاتے ہیں، مغرور بن جاتے ہیں، کروزی بن جاتے ہیں، تو خدا تعالیٰ پہلے ہم کو بہت دیر تک کسی نہ کسی طریقے سے ہم کو سمجھاتا رہتا ہے. تو سمجھاتا اس طرح ہے، کوئی مشنری آ جاتا ہے، کوئی پنڈت آتا ہے، کوئی واعظ، کوئی شیخ پیدا ہو جاتا ہے کسی اور طریقے سے، مگر خدا اپنا جب فرض پورا کر لیتا ہے تو پھر وہ پیٹتا ہے، اور ایسا پیٹتا ہے کہ پھر وہ معافی مانگتے ہیں تو معاف نہیں کرتا جب تک کہ ان کی سزا پوری نہ ہو جائے. میرے حالات دنیا کے ایسے ہو چکے ہیں، ایک جگہ جم کے بیٹھنے کا ابھی اس عمر میں بھی مجھ کو نہیں ہے موقع، کیونکہ جماعتیں بلاتی رہتی ہیں اور میں جایا کرتا ہوں. دن بدن دیکھ رہا ہوں انذار و بدیاں بڑھ رہی ہیں، گناہ بڑھ رہے ہیں، اچھائیاں نیکیاں گھٹ رہی ہیں، عبادت بندگی گھٹ رہی ہے. خود میری جماعت کے اندر، میری قوم کے اندر، آج سے 50-60 برس پہلے جو عبادت بندگی ہوتی تھی، جو ہمارے لوگوں کے اندر نیکیاں تھیں، وہ گھٹ رہی ہیں. وہ بدیاں کے جو پہلے ہماری جماعت میں نہیں تھیں، آج ہماری جماعت میں آ رہی ہیں. الحمدللہ ہمارا حضر امام ہمارے سر کے اوپر بیٹھا ہے، اور اس کی مہربانی سے ہماری جماعت میں ابھی بھی بہت اچھے لوگ ہیں، بہت ہیں، لیکن گھٹ رہے ہیں. مجھے اس بات کے لیے خوشی ہے کہ ہماری جماعت دنیا بھر کی تمام دوسری جماعتوں کے سامنے اگر پرسنٹیج نکالا جائے تو بہت اچھی ہے، لیکن حضر امام کی حاضری میں اگر ہمارے اندر بدیاں پیدا ہو رہی ہیں تو یہ بہت کم نصیبی ہے، بہت ہی کم نصیبی ہے. میں نے کل ہی اپنی بات میں ذکر کیا ہے کہ ہمارے اندر بہت سی خرابیاں، بدیاں ایسی آ گئی ہیں کہ جو کسی بھی طریقے سے فرمان کرنے پر بھی، حضر امام کے فرمان سننے پر بھی نکلتی نہیں، کیونکہ ہم اپنے مذہب کے پالنے میں سیریس نہیں ہیں. دیندار ہم سپر فلوس پریکٹس کرتے ہیں. سپر فلوس کا مطلب یہ ہے کہ ہم سر جھکاتے ہیں لیکن ہمیں معلوم نہیں ہے کہ ہم سجدہ کر رہے ہیں. ہم بیٹھے ہوئے ہیں، ہمارا دھیان دعا میں نہیں ہے، گنان میں نہیں ہے، فرمانوں میں نہیں ہے. یہاں کھانے ہمارا بدن آتا ہے لیکن ہمارا دل باہر بھٹکتا رہتا ہے. کئی لوگ تو بیٹھے بیٹھے دعا پڑی جاتی ہے، سجدہ بھی نہیں کرتے، کیونکہ اس کو یاد نہیں کہ سجدہ ہے، وہ کوئی باہر گیا ہوا ہے. یکایک چمک جاتے ہیں کبھی کبھی، کیونکہ وہ پھر اندر آ گئے ہیں. दुआ में ध्यान नहीं, घटपाक्ष में पीने के वक्त कोई नियत नहीं, गिनानों में ध्यान नहीं, परमाणुओं में ध्यान नहीं, और हमारे मजहब की तमाम बातें हमारे जीवन में प्रैक्टिस में नहीं आती, इसलिए हम दुखी होते हैं। अगर हम अपना काम ध्यान से करते हैं तो दीनदारों हमको खुदा ताला अंदर रोशनी देता है। अल्लाहुम्मा फिर लेना जुनूबना, ऐ हमारे खुदाया पक्ष दे, हमको हमारे गुनाह माफ कर दे। क्या उस वक्त हमारे दिल में ऐसा ख्याल होता है कि यानी मैं कह रहा हूं कि या मौला मेरे गुनाह बख्श दे, मेरे ऊपर रहम कर, मेरे उमूर आसान कर दे, मेरे रिज़्क में मुझे बरकत दे। क्या दुआ पढ़ते पढ़ते हमको उस वक्त अपने लिए ये नियत पैदा होती है? मुझे तो मालूम ही नहीं क्या पढ़ा गया है। सजदा वजही अलैका वतवक्कलतु अलैका मिन तक़ुवती वतस्मती या रब्बल आलमीन, मैं अपना सजदा तेरी तरफ करता हूँ, मेरे मालिक तेरे ऊपर ही मेरा सारा भरोसा है, तू ही मेरा मालिक है, पालने वाला है। क्या हमने अपने आप को उस खुदावन आलमीन के हुजूर में सुपुर्द कर दिया सजदे करते वक्त? तो हम तो मजहब लागू तो होता नहीं है। जिस तरह से बारिश होती है, एक रेनकोट पहन के छतरी लेके हम चले जाने तो बारिश असर नहीं करती, इस तरह से हम दुनिया के ख्यालात को अपने अंदर शामिल करके जमा खाने में आते हैं। यहां नूर की बारिश होती है लेकिन हमने दुनिया के ख्यालों की छतरी और दुनिया के ख्यालों का हमने मैकिंटोश पहना हुआ है, इसलिए ये नूर की बारिश हमको लगती ही नहीं है। दिल कैसे सुधरे, किस तरह मन में शांति आए? क्रोध, हसर, निंदा, बुगज, झूठ, तेरी मेरी, ये बद आदतें हमारे में से निकलनी चाहिए। ये एथिक्स ऑफ इस्लाम है। मौलाना हज़रत इमाम ने इन फरमानों के अंदर जिक्र किया है इस बात का कि तुम अपने आप को इस्लाम के अंदर इस्लाम की आदतें सीख के लेके आओ। इस्लाम वो नहीं कि जो आज मुसलमानों के अंदर, खुद मुसलमान इस्लाम को भूल चुके हैं दीनदारों, मुसलमानों के अंदर इस्लाम नहीं रहा। अगर इमाम के फरमान में है मुसलमान आज मस्जिद में जाते हैं, नमाज पढ़ लेते हैं और वो समझते हैं कि हमने अपनी सब कार्रवाई पूरी कर ली। बोला फरमाया हमारा मजहब ये नहीं कहता, हमारा मजहब ऐसा नहीं कहता। सुनो, फर्स्ट ऑफ ऑल इट इज इंपॉर्टेंट दैट यू रिमेन ट्रू एंड कमिटेड टू द एथिक्स ऑफ आवर फेथ। सबसे पहली बात यह है कि करो तो पकड़ना, तो तुम अपने मजहब के जो एथिक्स हैं उनके ऊपर तुम सच्चे और पक्के रहो। इन एस्टेब्लिशिंग योर सेल्फ इन द वेस्टर्न वर्ल्ड यू विल बी बेनिफिटिंग ऑफ द क्वालिटीज ऑफ द लाइफ ऑफ द वेस्टर्न वर्ल्ड, बट दिस डज नॉट मीन that you give up the ethics of our faith, the principles on which our faith is established, of unity, of generosity, of integrity, of help to poor, of concern for others. मतलब कितने कितने फरमान अच्छे किए हैं हमारे मजहब के एथिक्स, नरमास, शांति, मोहब्बत, प्रेम, सेवा भावना, सलाह संत से रहना, किसी का दुख उठा लेना, सहनशीलता, टॉलरेंस, जेनरोसिटी, कोई मदद के लिए आवे तो हम उसकी मदद करें। कंजूसाई के विरुद्ध की बात नहीं है। आधी रोटी खाओ मगर सुख की खाओ। और इस्लाम यह कहता है कि तुम्हारा पड़ोसी अगर भूखा है तो खाना तुम्हारे ऊपर हराम है। वो जमाने के अंदर पड़ोसी मुसलमान होते थे, लेकिन आज पड़ोसी कभी मुसलमान नहीं भी है, कोई भी कौम का है, पड़ोसी पड़ोसी है। उस पड़ोसी के साथ भी अच्छा सलूक रखो, ऐसा अच्छा सलूक रखो कि नबी करीम फरमाते रहे थे कि मुझे पड़ोसी के साथ अच्छा सलूक करने के लिए खुदा ने اتنی تلقین کی ہے کہ مجھے یہ اپنے دل کے اندر خیال پیدا ہونے لگا کہ شاید بھوش میں خدا تعالیٰ پڑوسی کو وارثے میں حصہ دینے کا حکم کر دے ہوئے, جو کہ ہوا نہیں, کہ پڑوسی کو اپنی فیملی کا ممبر سمجھ کے خدا کہے کہ پڑوسی کو وارثے کا حصہ دو, مگر یہ نہیں ہوا. کہنے کا مطلب یہ تھا کہ پڑوسی کے حق کا اتنا خدا تعالیٰ کے نبی نے زور دیا کہ پڑوسی سے محبت رکھو, پڑوسی کے ساتھ بھی صدا سنگ سے رہو, آپس کے اندر بھی محبت سے رہنا چاہیے اور بدیوں برائیوں سے ہمیں دور ہونا چاہیے. ہم کو اپنے مذہب کی ایجوکیشن لینی چاہیے, حضرت امام کے فرمان پڑھ کے, گنان پڑھ کے اس میں سے ڈھونڈنا چاہیے کہ کون سی چیز مجھ کو منع کی گئی, کون سی چیز کہی گئی کہ تم کرو. مولانا حضرت امام کا 72 کا 73 کا تمام کمبائنڈ مجلسوں کا ایک فرمان بہت رہا جو کبھی کبھی جماعت میں پڑھا جاتا ہے. مولا فرمایا ہے کہ مذہب کے اندر دو قسم کی چیزیں ہیں, ایک ایسی چیزیں ہیں کہ تم کو کہا جاتا ہے کہ تم کرو, ایک ایسی چیزیں ہیں کہ تم کو کہا جاتا ہے کہ نہ کرو. جو کرنے والی چیزیں ہیں وہ ہم نہ کریں, اور نہ کرنے والی چیزیں ہم کریں تو اس کا مطلب یہ ہے کہ ہم مذہب کے دشمن ہیں. اس کا مطلب یہ ہے کہ ہم مذہب کو جانتے ہی نہیں. اس کی فرمان برداری میں جو ہمیں سکھ ملتا ہے دینداروں, وہ کہیں اور نہیں, وہ نور اللہ ہے, کلام اللہ ہے, لسان اللہ ہے. امام زمان کو ہم خدا کا نور مانتے ہیں, اس کے مخ سے نکلا ہوا کلام جو ہے نا وہ کلام ربانی ہے. اس کلام میں سب کچھ حکمتیں ہیں. دارالسلام کا ایک آدمی, مشہور آدمی ہے, میں اس کا نام نہیں دیکھا, اس کی عورت 4-5 سال سے پاؤں کی تکلیف میں آرتھرائٹس ہو گئے, جمعہ خانے بھی نہیں آ سکتی تھی. اور وہ واکر ہوتا ہے اگر اسپیشل ایسے لوگوں کے لیے, وہ واکر کے اوپر 2-2 انچ کا پاؤں رکھے, 2-2 انچ. نارمل آدمی کا قدم 1.5 فٹ سے 2 فٹ ہوتا ہے اس کی سائز کے حساب سے, لیکن 2-2 انچ پاؤں گھسیٹ کے چلے, مادن کے چھانکے کے اندر اس کو لے گئے. یہ بات جو کہ ونکوور کی ہے, لیکن میں حضرت امام کے مکھ مبارک سے نکلے ہوئے فرمان کی تاثیر کی بات کر رہا ہوں. اس کو لے گئے, ویل چیئر کے اوپر لے گئے. امام کے ساتھ کیا بات کی دونوں جنے نے, وہ ہم نے سنی نہیں, لیکن امام نے دعا سیکھی, ویل چیئر کے اوپر اس کو باہر لے گئے. شام کو اس کا شوہر مجھ کو جماعت خانے ملا درشن میں. میں نے اس کو کہا مملا مالک کیسی ہے, کہتا کیسی ہے, میں نے کہا کیوں, تو ووکر ووکر سب پھینک دیا, پاؤں سے جمتی ہے, ابھی جماعت خانے آئے گی. 8 گھنٹے کے اندر اس کی ویل چیئر چھوٹ گئی, 8 گھنٹے کے اندر اس کا ووکر چھوٹ گیا, 8 گھنٹے کے اندر اس کی ٹانگیں ٹھیک ہو گئی. یقین اعتقاد امام زمان کے کلام کے اوپر ہم کو وہ دولت ملی ہوئی ہے. مولانا حضرت امام کی بیعت کے دولت کہتا ہوں, ہم کو حضرت امام کی حاضری کی دولت کہتا ہوں, مولانا حضرت امام کے دیدار کی دولت کہتا ہوں. مولانا حضرت امام ہم کو ملا, یہ عظیم بخشش اور دولت ہے, یہ خوش نصیبی ہے. ہم کو وہ دولت ملی ہوئی ہے کہ دنیا بھر کے اندر کسی کو نہیں ملی ہوئی, کہ خود خدا کا نور ہمارے اندر پرسونیفائی ہو کے حاضر ہو کے ہمارے پاس بیٹھا ہے, ہمیں دعائیں کرتا ہے, بخشش دیتا ہے. اس کا منہ دیکھ کے, اس کا دیدار کر کے دلوں کی تمام اندھیرے کدورتیں غلطیاں سب دفع دور ہو جاتی ہیں. اگر ہم کو اس بات کا یقین ہے کہ یہی سچا ہے دینداروں, تو سچ مچ اس کی وہ روشنی ہمارے دل میں اتر کے ہماری ساری زندگی کو بدل دیتی ہے, ہماری زندگی بدل جاتی ہے. کینیڈا کے اندر کچھ وائٹ آدمی, یعنی کینیڈین یو ایس یورپینز ہیں, کچھ اسماعیلی بنے ہوئے ہیں, لڑکیاں بھی ہیں, لڑکے بھی ہیں. میجورٹی ان لوگوں کی بہت اچھے ہیں, ان کے بن کر کے عبادت میں بیٹھتے ہیں, دعا میں پڑھتے ہیں, اور جب دعا پڑھاتے ہیں تو اتنے پریم سے پڑھاتے ہیں کہ ہم کھوجے جو 700 برس سے میرے اسماعیلی بنے ہوئے ہیں, ہم کو شرم آتی ہے ان کے اوپر, ان کی حالت دیکھ کے ہم کو شرم آتی ہے. اور اس کے لیے امام سلطان محمد شاہ نے ایک دفعہ فرمایا تھا کہ تم کھوجے لو، اگر میری بات نہیں سنتے تو نہ سنو، مجھے انت کروڑ کا ور پورا کرنا ہے، کیونکہ مولانا حضرت امام پیر کا استاد بھی ہے، پیر کا جامع بھی اس کے پاس ہے، اور پیر حسن کبیر دین کا جامع یہ ہے کہ اس نے 48 کروڑ جیووں کو مکتی دلانی ہے، 48 کروڑ مین 480 ملین جیووں کو پیر حسن کبیر دین مکتی دلائیں گے انت کروڑ میں سے. تو مولانا سلطان محمد شاہ یہ بامبے کی بات ہے 1928 کی. حسن آباد میں مولانا سلطان محمد شاہ کنبے سے باہر نکلے، اوپر ایک بہت بڑا جھومر تھا، اس وقت نیچے کھڑے ہو کے سب فرمان کرتے ہیں کہ تم کھوجا لوگ اپنے دل میں یہ کیا خیال کرتے ہو کہ تم اس طرح سے ہی بغیر عمل کیے ہوں گے تم کو مکتی مل جائے گی، اگر تم میرا فرمان نہیں مانو گے تو ایک ایک ریت کے دانے کے اندر جیو ڈال کے 48 کروڑ کا حساب پورا کرو گے، مجھے تمہاری کوئی پرواہ نہیں ہے. امام رحم کرتا ہے پیر کی طفیل سے ہمارے اوپر، مگر ہم کو تو اتنی سزائیں ملنی چاہیے کہ بات چھوڑ دو. پیر آدھا آ جاتا ہے، پیر ہمارے لیے دعائیں کرتا ہے. مولانا حضر امام پیری جمعے میں ہی مستی جماعت خانے میں آتے ہیں، اگر حضر امام کے ساتھ پیری جمعہ ساتھ نہ ہو تو صرف امامت کے جمعے کو ہم سہن نہیں کر سکتے، ہم اس کے سامنے آنکھ بھی اونچی نہ کر سکیں، مگر ماں کا سوروپ لے کے ہمارے اندر آتا ہے اور دعائیں دے دے کے ہم کو اپنی بخششوں سے، اپنی رحمتوں سے، اپنی نوازشوں سے، اپنی برکتوں سے ہم کو نہلا دیتا ہے اور ہماری تمام قدورتیں، ہماری تمام غلاظت دھو دیتا ہے. بڑی نوازش کی اس نے، ہر جگہ اتنی اس نے دعائیں دی ہوئی ہیں، مشکل آسان کی دعا دی ہے، یونٹی کی دعا دی ہے، اچھی تندرستی کی دعا دی ہے، ایک دوسرے کی محبت کی دعا دی ہے، پیسے کی تکلیفیں دور ہو جائیں، اکنامک ڈیفیکلٹیز دور ہو جائیں، اس کی دعائیں دی ہیں. دعائیں کتنی اس نے دعائیں دی ہیں، اور ہم بعض ایسے آدمی ہیں کہ وہ آمین کہنے میں بھی شرماتے ہیں. صدق دل سے سنسیئرلی دھیان رکھ کے مولانا حضرت امام کا جو دیدار کیا جائے اور اس کے فرمانوں پہ زندگی گزاری جائے عمل کر کے، تو دینداروں اس دنیا کے اندر بھی آپ کو جنت نصیب ہو سکتی ہے. یہاں جنت کا میرا مطلب ہے کہ سکھ شانتی مل سکتی ہے، البتہ یہ دنیا جنت تو نہیں ہے. امام فرمایا یہ دنیا آخرت نہیں ہے، دکھ سکھ لگے ہیں، مگر حضرت امام نے اس کا خلاصہ کر دیا، تم کو دکھ آئیں گے، مصیبتیں آئیں گی، تکلیفیں آئیں گی، پرابلمز آئیں گی، مگر تم دکھی نہیں بنو گے، ہو گئی نا جنت. کہ ان تمام دکھوں تکلیفوں کے اندر رہ کے بھی ہمارے دل کے اندر امام کی دعا بندگی کے کارن سے راحت رہے گی، ہم کو یہ یقین رہے گا میرا مولا بیٹھا ہوا ہے. یہ یقین عبادت بندگی کے ساتھ بڑھتا ہے اور یہ مذہب کی جان ہے. مولانا حضر امام آپ کے اوپر راضی ہوئے، نیک امیدیں پوری کرے، ایمان کی سلامتی دے وے، حقیقتی سمجھ دے وے، فرمان بردار مومن بنا وے. دندر تو من میں آمین بول رہے ہو تو ٹھیک ہے، ذرا زور سے بولو تو مولا آپ کی نیک امید پوری کرے. دیکھو فرق پڑ گیا نا، مولانا حضر امام آپ کو نور سے بھر دے، آپ کی مشکلیں دور کریں، جہاں مال اور اولاد میں برکت دے، روزی کمانی تندرستی میں برکت دے، دین و دنیا میں اپنے چھتر چھایا میں رکھے، ہر مشکل آفت بلا، زمانے کی تکلیفیں، آنے والی تکلیفیں، شیطانی اثرات، بدروحوں کے اثرات، ایول اسپرٹس کے اثرات، سب کچھ آپ سے، آپ کی آواز سے دور رکھے، ہمیشہ سکھی آباد ہوں، خوشی رہوں. صلی اللہ علیہ وسلم.